بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم حضرت والا میرے مرشد میرے شیخ عارف بالله قطب العالم حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مقدم جن کی صحبت میں اللہ تعالی نے تقریبا 19 سے 20 سال رکھا اللہ تعالی اس کو قبول فرمائے اور میری اصلاح کا ذریعہ بنائے حضرت والا رحمت اللہ علیہ فرماتے تھے مرحومین نے فرمایا کہ ایک شخص تھا اس کے گھر کے باہر ایک جھاڑی نکل آئی ارے یار ایک کام کر سامنے بیٹھ گیا نظر نہیں آ رہا اس طرف والے میں بیٹھ تھوڑا سا ادھر بیٹھ تو مرحومین رحمت اللہ علیہ کے فرماتے کہ ایک آ گیا جو اور آگے ہو جاؤ آگے آ جانا اور آگے ہو جاؤ آگے ہو جاؤ تو مرحومی رحمت اللہ علیہ فرماتے کہ ایک شخص کے گھر کے باہر ایک جھاڑی والا درخت خود رو پودا وہ اگایا خود رو وہ ہے جو خود بخود بڑھنا شروع ہو جائے اور وہ جھاڑیاں تھی کانٹے دار درخت تھا جب وہ پودا نکلا تو لوگوں نے کہا کہ دیکھو پڑوسی نے سمجھایا کہ یہ جو نا جھاڑی ٹھیک نہیں ہے اس کو یوں کرو کہ اس کو اکھاڑ دو اس نے کہا کہ ہاں واقعی بات تو یہ کہ تو خود بخود نکل آیا بس میں ذرا میرے کنسائنمنٹ پھنسا ہوا ہے وہ کنسائنمنٹ کلیئر ہو جائے اس میں ابھی اس کو نکال لیتا ہوں فرماتے اس کے بعد پھر اچھا بھی ٹھیک ہے پھر اس کے بعد تھوڑے دن گزرے اب وہ اپنی رفتار سے بڑھ رہا تو اس کو پھر محلے کے بڑوں نے سمجھایا کہ دیکھو بیٹا اس کو نکال دو یہ اچھی بات نہیں ہے اس سے آنے جانے والوں کو تکلیف ہوگی اور یہ لوگوں کو پریشان کرے گا اس نے کہا بالکل واقعی آپ ٹھیک کر رہے ہیں میں سمجھ رہا ہوں یہ مضر چیز ہے اچھی نہیں ہے بس وہ میں ابھی بس آیا ایک چھوٹا سا کام ہے بس بس بہت پریشان ہوا آج کل پورٹ پہ میرا مال پھنسا ہوا ہے بس وہ کلیئر ہو جائے بس میں اس کے بعد فوراً اس کو نکال دوں گا چلو ٹھیک ہے کہا بس مجھے تھوڑا سا وقت دے بس کرتے کرتے پھر وقت گزار دیا اب وہ جھاڑیاں بڑی ہونے لگی اور نتیجہ یہ ہوا کہ راہگیر کے کپڑے بھی پھاڑنے لگی اب جو گزرتا اس کے کپڑے پھنس جاتے بچوں کو بھی تکلیف اس کو پھر بلایا پھر میٹنگ بٹھائی پھر سمجھایا اس نے کہا واقعی آپ بالکل ٹھیک کہہ رہے ہیں لیکن کیا بتاؤں بس میں اتنا پریشان ہوں اور میرے حالات ایسے تھے بس فرصت نہیں ملتی تھی اور بس معاشی ذرا تنگی ہے مجھے اس وجہ سے میں یہ کام کر نہیں سکا لیکن اب بس 3 دن کے بعد میں بالکل فارغ ہونے والا ہوں اور اس کے بعد پھر میں یہ کام سب سے پہلے یہ کام کروں گا پھر مذاکرات ہوئے میٹنگز ہوئی اس نے بہت اچھا پھر جناب سب چلے گئے اب وہ درخت جو ہے وہ بڑے سے بڑا ہوتا چلا جا رہا ہے نتیجہ ہوا کہ ایک دن وہاں پر ایک بادشاہ کے خاص مشیر برائے قومی سلامتی اس کا بچہ کھیل رہا تھا وہ بچے کا گزر ہوا وہ جھاڑیوں میں لپٹ گیا سخت چوٹیں آئی اس کو غصہ آیا اور اس نے کہلوایا تو اب اکھاڑو اب جب وہ درخت کو اکھاڑنے لگا تو अब वो दरख्त आहिस्ता आहिस्ता अपनी जड़ें उसने अंदर मजबूत कर ली और खुद भी कवी हो गया। अब वो काटने की वो जो है काटने की कोशिश कर रहा है, उन्होंने कहा चल पहले सबसे पहले तू इसको उखाड़, फिर तेरे साथ हम देखते क्या करते। अब ये शख्स उखाड़ने की कोशिश कर रहा है, वो दरख्त हो गया जवान और मजबूत, और ये जो उखाड़ने वाला है अब इसके अंदर वो ताकत नहीं रही। वारूमी रहमतुल्लाह अलैह फरमाते कि आ दरख्ते बद, वो बुरा दरख्त आ दरख्ते बद कवीतर मी शवत, वो जो बुरा दरख्त था वो कवी से कवीतर मजबूत हो गया, और बर कुनिंदा तीरों मुस्तर मी शवत, और उखाड़ने वाला बुढ़ा हो गया और कमजोर हो गया। दरख्त क्या हो गया? जवान हो गया, और जिसका दरख्त उखाड़ने वाला था वो बुढ़ा हो गया। अब बुढ़ा जवान को कैसे उखाड़ेगा? ये समझाया। मां रूमी रहमतुल्लाह अलैह की इस बात पर मेरे मुर्शिद इस किस्से को सुनाकर फरमाया देखो, ये जो गुनाह की आदत होती है ना, इंसान शुरू शुरू में कोई गुनाह करता है ना तो उसके दिल में भी होता है कि देखो मैं गलत काम कर रहा हूं, और मैं बिल्कुल सच्ची तौबा करूंगा और यह हरकत और यह नालायकी नहीं करूंगा। लेकिन उस गुनाह की आदत को उखाड़ता नहीं है। कुछ दिन हां हां बिल्कुल सही कहा, ध्यान में बैठे मजलिस में आए, बिल्कुल सही है, वाकई ये बहुत बुरी हरकत है, बुरी आदत है, मैं इसको छोड़ दूंगा, लेकिन बस एक छोटा सा काम है वो निपटा लूं, बस फिर उसके बाद रोजाना शेख की मजलिस में जाऊंगा, फजर की नमाज रोजाना शेख के साथ पढ़ूंगा और अभी इस बुरी आदत को खत्म करवाऊंगा। उसके बाद वक्त गुजरने लगा, अब वक्त गुजरने के बाद वो आदत में पुख्तगी आ रही है, और ये शख्स अपने काम में मसरूफ है और उस बुरी आदत का इलाज नहीं करवाता, उस बुरी आदत की इस्लाह नहीं करवाता, और टाल मटोल से काम लेता है। अच्छा, फिर वक्त जब ज्यादा गुजर जाता है तो इंसान को शेख के पास जाते हुए शर्म आती है कि ये सवाल शेख ये सवाल फरमाएंगे कि तुम इतने दिन कहां थे, क्यों नहीं आए इतने दिन तुम, तो ये तो शेख का हक है। अब अगर कोई ये चाहे, कोई औलाद बेटा ये चाहे, शागिर्द और मुरीद ये चाहे कि उस्ताद उसका बाप उसका शेख पूछे भी नहीं, तो फिर ये रिश्ता क्या हुआ भाई? बाप का काम है बेटे से पूछेगा, उस्ताद का काम है शागिर्द से पूछना, शेख का काम है मुरीद से पूछना कि तुम कहां थे भाई, इतने दिन से क्यों नहीं आ रहे, और तुम्हारी वो बुरी आदत और ये तुम ये हरकत ये तुमने काम क्यों किया, ये उसका काम है, वो पूछेगा। मालिक का काम है अपने मुलाजिम से पूछेगा। अब जनाब वो जो गुनाह की आदत है, बदनजरी की आदत है, चोरी की आदत है, जबान दराजी गालियां देना या किसी और अमल की आदत है, उस आदत का इलाज नहीं करवाया। सोबत अहलुल्लाह में जाते तो कल्ब में इतना नूर पैदा होता कि वो खुद ही उखाड़ना उसके लिए आसान हो जाता, या तो सोबत शेख में इतना रहे कि कल्ब में इतना नूर पैदा हो कि वो बुरी आदत को उसके लिए खुद उखाड़ना आसान हो जाए। ऐसे वक्त में सोहबत शेख की बरकत भी काम आती है। जब इंसान में कोई बुरी आदत होती है तो अगर वो सोहबत शेख का एहतमाम करे, पाबंदी से आए और एहतमाम से ज्यादा मजालिस में शिरकत करे या शेख के पास वक्त लगाए, तो उस वक्त लगाने से मजालिस में शिरकत करने से और पाबंदी से आने से उसके अंदर ये सलाहियत पैदा हो जाती है कि वो अपनी किसी बुरी आदत को उखाड़ सकता है, ये उसके अंदर कुव्वत आ जाती है, जिसको कुव्वत आमल कहा जाता है, कुव्वत तकवा कहा जाता है। और ये कैसे, जिक्रुल्लाह का एहतमाम, सौ मजालिस शेख का एहतमाम, सोबत शेख का एहतमाम, उससे दुआ कराने से कल्ब में कुव्वत पैदा होती है, ताकत आती है, और उस ताकत का नतीजा ये है कि इंसान उस बुरी आदत को उखाड़ सकता है, लेकिन इरादा भी रखता हो कि मैंने इस बुरी आदत को खत्म करना है, इरादा भी रखे। और अगर सोबत शेख का एहतमाम नहीं है, मजालिस में शिरकत नहीं है, मामूलात का वक्त नहीं है, मामूलात के लिए वक्त नहीं निकालता, तो फिर उसका नतीजा ये होगा कि वो जो गुनाह की आदतें है ना, उस दरख्त की तरह मजबूत से मजबूत तर उसकी जड़ें मजबूत हो जाएंगी। अंदर जड़ें मजबूत भी होती है, फैल भी जाती है। ज्यादा वो गुनाह की आदत बढ़ते बढ़ते फिर ऐसा हाल होता है, हजरत उमर रजी अल्लाह तआला अन्हु के जमाने में एक शख्स ने चोरी की, ये बात मेरे शेख सुनाया करते थे, एक शख्स ने चोरी की तो हजरत उमर ने फरमाया इसके हाथ काटो, जो कि हुक्म है, चोर की सजा उसके हाथ काटना है। तो उसको हजरत उमर ने फरमाया इसके हाथ काटो, उसने कहा अमीरुल मोमिनीन मुझे मुआफ फरमा दीजिए, मैंने पहली दफा चोरी की है। तो हजरत उमर रजी अल्लाह तआला को अल्लाह तआला ने फिरासत दी थी, नबी सल्लल्लाहु अलैहि वसल्लम के सहबत याफ्ता थे, नूर था। कितनी बात के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि लऊ काना बादी नबीयुन लकाना उमर रजी अल्लाह तआला, कि अगर मेरे बाद कोई नबी होता तो हजरत उमर रजी अल्लाह तआला होते। सुभान अल्लाह। और अल्लाह ताला ने इतनी फजीलत दी कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उमर तुम जिस रास्ते से गुजरते हो शैतान भी रास्ता बदल लेता है। क्या सुभान अल्लाह, वो भी डरता है। तो हजरत उमर रजी अल्लाह तआला अन्हु ने इरशाद फरमाया, फरमाया कि तूने कम से कम तीन मरतबा चोरी की है, क्योंकि अल्लाह ताला किसी बंदे को पहली दफा रुसवा नहीं फरमाते, ये तेरी आदत पुरानी है। तो उसने फिर इकरार किया, यानी पहले झूठ बोल के जान बचाना चाहिए, लेकिन फिर इकरार करना पड़ा कि ऐसी बात है, अल्लाह ताला किसी बंदे को रुसवा नहीं फरमाते पहली गलती पर। तो लादा वो जो आदत है वो पुख्ता होती जाती है, फिर जब वो आदत पुख्ता हो जाती है फिर उसके बाद वक्त ऐसा आता है कि वो आदत जवान हो जाती है, गुनाह की आदत, और उखाड़ने वाला पीरो बर कुरिंदा पीरो मुस्तरबी शवत, उखाड़ने वाला बुढ़ा और कमजोर हो जाता है। ये मौला रूमी समझा रहे हैं इस वाक्य के अंदर कि वो दरख्त जो बढ़ता गया वो दरख्त मजबूत हो गया और उखाड़ने वाला कमजोर हो गया। तो फरमाते इसी तरह से जो गुनाह की बुरी आदत है वो आहिस्ता आहिस्ता अपनी जड़ों को मजबूत करेगी और वो अंदर घुस जाएगी और तुम फिर बाद में तुम कमजोर हो जाओगे, बाद में तुम उखाड़ने में कमजोर हो जाओगे। और अगर कमजोर पड़ गए फिर उसका इलाज यह है कि तुम खुद मत उखाड़ो, तुम माहिरीन से मदद लो। अगर गुनाह की आदत इतनी पुख्ता हो गई कि इंसान अब बस चोरी के बगैर रहता नहीं, गुनाह के बगैर उसको रहता नहीं, कहता है जब तक गुनाह ना करूं मुझे सुकून नहीं मिलता, जब तक गुनाह ना करूं सुकून नहीं मिलता, कैसी यानी आदत कितनी खबीस हो गई कि गंदगी जैसे भंगी है, भंगी कहता है कि जब तक मैं पखाने को ना सूंघूं मुझे सुकून नहीं मिलता। उसी तरीके से शख्स कह रहा है कि जब तक मैं गुनाह ना करूं मुझे सुकून नहीं मिलता, हालांकि गुनाह से तो बेचैनी होनी चाहिए, हया आनी चाहिए, लेकिन इसको सुकून नहीं मिलता, ये गुनाह की पुख्तगी की अलामत है। अब क्या करें, है तो गलत काम, सोहबत अहलुल्लाह में बैठे, और ऐसे शख्स को सोहबत में ज्यादा बैठना होगा। वो ये चाहे कि मैं हफ्ते दस दिन महीने में एक दफा थोड़ी देर के लिए आ जाऊं, नहीं, بلکہ اس کو تو مستقل پابندی سے آنا ہوگا، پھر شیخ کی تعلیمات پر عمل کریں، گناہ سے بچنے میں جان کی بازی لگائیں۔ اب اس کو ہمت ذرا، میرے شیخ فرمایا کرتے تھے کہ ایک دفعہ ہندوستان میں ایک وکیل کے پاس ایک ای میل آیا، ہجڑا جس کو بولتے نا، اس کا کوئی مقدمہ تھا، تو اس نے آ کر وکیل صاحب کو کہا، تو وکیل صاحب نے کہا اچھا بھائی فیس، یہ میری یہ فیس ہے، تو رونے لگا۔ اس نے کہا کہ وکیل صاحب میرے پاس تو اتنے پیسے نہیں ہیں، میں تو غریب آدمی ہوں، غریب ہوں، کچھ گا کر گزارا کرتے ہیں۔ تو آپ تو حضرت فرماتے ہیں وہاں پہ حضرت شاہ محمد احمد صاحب رحمۃ اللہ علیہ کے مالی صاحب بھی تھے، تو انہوں نے وکیل صاحب نے کہا اچھا بھائی تو کچھ سنا صحیح، تو پھر اس نے سنایا کہ مجنو نے کہا عشق میں غم کھانا چاہیے، بلبل نے کہا عشق میں غم کھانا چاہیے، پروانہ بولا عشق میں جل جانا چاہیے، بلبل نے کہا عشق میں غم کھانا چاہیے، پروانہ بولا عشق میں جل جانا چاہیے، فرہاد نے کہا کون سے ٹکرانا چاہیے، اور مجنو نے کہا ہمت مردانہ چاہیے۔ تو وہ مار ریکل لئیق صاحب نے اس پہ مثل لگایا، اور وکیل نے کہا ہم کو محنتانہ چاہیے۔ اجرت کو کہتے نا، ہم کو محنتانہ چاہیے، تو ہمت کی ضرورت ہے۔ لہذا کوئی مرض لا علاج نہیں ہے، ایسا نہیں ہے کہ وہ لا علاج ہو۔ ہاں انسان اگر تدابیر کو اختیار نہ کرے تو بے شک اس کو عمل سے فائدہ نہ ہوگا، کیونکہ عمل اگر نہیں کر رہا تب تو نقصان ہوگا، لیکن ایک آدمی پابندی سے نماز کا اہتمام کرے خصوصاً، اور پھر اس کے بعد صحبت اللہ میں بیٹھے، جو اللہ تعالیٰ نے تھوڑی سی بھی ہمت دی ہے اس ہمت کو استعمال کرے، تو پھر اللہ تعالیٰ اس میں مدد فرماتے ہیں۔ اور ایسے شخص، اس کو اگر بری عادت بھی ہے تو توبہ استغفار کا اہتمام کرے، اور توبہ استغفار میں وہ احکام جن کا تعلق اپنی ذات سے، جیسے بدنظری کرنا، تو وہ خود ہی توبہ کر لے اللہ سے کہ اللہ میں معافی مانگتا ہوں اور آئندہ یہ کام نہ کرے۔ لیکن اگر مالی معاملات ہیں تو مالی معاملات تو ادا کرنے ہوں گے۔ آپ کو یہ کہہ سکتا ہے کہ میں نے جو مالی حق تلفیاں کی ہے، مالی کوتاہیاں کی ہے، اس کی ادائیگی کی قوت نہیں ہے میرے پاس۔ اگر ادائیگی کی قوت نہیں ہے تو کم سے کم جا کے ان کو اقرار تو کرے کہ میں نے آپ کے ساتھ یہ کام کیا ہے، اور آپ مجھے موقع دیں کہ میں اس سے بچوں، اور میں آپ کا تھوڑا تھوڑا ادا کروں گا، آپ مجھے دیجئے موقع۔ پہلے اللہ سے دعا مانگے کہ اللہ اب میں سچی توبہ کرتا ہوں اور میں یہ کام میں واپس کروں گا ان کا، اللہ تعالیٰ آپ میری مدد فرمائیے۔ کرے اللہ سے درخواست، پھر جا کے اس بندے سے بات کرے کیسے دل نرم نہ ہوگا کہ میں نے اللہ والوں کی صورت میں جو حرکتیں کی، جو نالائقیاں کی، اور جو نقصان پہنچایا، تو اللہ تعالیٰ آپ مجھے معاف فرمائیے اور میری مدد فرمائیے، کیونکہ میں نے آپ کے پیاروں کی صورت کو نقصان پہنچایا۔ یہ بھی ایک خاص بات ہوتی ہے، یاد رکھنا۔ لیکن اگر کوئی آدمی پولیس، رینجر یا فوج کی وردی میں کوئی غلط کام کرتا ہے، مثلا لوگوں سے پیسے لیتا ہے، تو جب وہ پکڑا جاتا ہے نا تو اس کی سزا الگ ہوتی ہے، صحیح ہے نا؟ ایک عام چوری کرے اس کو الگ، لیکن جو پولیس، رینجر یا فوج کی وردی میں اس کا اہلکار بن کر کرے، جعلی اہلکار، تو اس کی سزا زیادہ دی جاتی ہے کہ نہیں جاتی؟ اللہ والے جو کہ اللہ کے مقبولین، دین کا کام کرنے والے، ان کی شکل و صورت میں اگر ہم ایسی حرکتیں کریں گے تو پھر کیسے اللہ تعالیٰ کی رحمتیں ملیں گی؟ اس کو اکھاڑنے کی فکر کریں۔ اہتمام گناہوں کی بری عادت پالنے کے لیے نہیں ہوتی ہے، گناہ کے کام کرنے کا نہیں ہوتا، بری عادتیں پالنے کے لیے نہیں ہوتی ہے۔ گناہ سے سچی توبہ، جلد توبہ اور سچی توبہ کی ضرورت ہے۔ ایسا نہ ہو کہ یہ عادت اتنی پختہ ہو جائے کہ بعد میں پھر ہم اسے اکھاڑ بھی نہ سکیں۔ अल्लाह ताला अपने कर्म से हमारी मेरी हम सब की मदद फरमाए और गुनाहों की और अखलाकी जो बुरी आदतें हैं अल्लाह ताला उसको माफ फरमाए और अल्लाह ताला उससे उस बुरी आदत को अच्छी आदत से तब्दील फरमाए। जब हम तौबा करेंगे और तौबा करने के बाद कुव्वत अमल की कोशिश को इख्तियार करने की कोशिश करेंगे, अमल की कोशिश करेंगे, गिड़गिड़ाएंगे, अल्लाह से फरियाद करेंगे, खुसूसन सोबत शेख का बहुत एहतमाम करें, तो फिर कैसे अल्लाह ताला की मदद आएगी। और जिक्र का भी एहतमाम करें, सालिकीन में इस चीज की बहुत कमी है कि जिक्रुल्लाह नहीं है। और तिलावत कुरान ये भी बहुत अहम चीज है। जिक्रुल्लाह का मकसद ये नहीं है कि वो जो तस्बीहात है वो तो की तिलावत ना की, ये हमारी कोताही है। तिलावत कुरान पाक का एहतमाम करें, इस दिल का जंग दूर होता है, अल्लाह ताला का कुर्ब मिलता है, एक एक हर्फ पर दस दस नेकियां मिलती है, इसका एहतमाम करें, इससे दिल नर्म होता है, अल्लाह ताला की इबादत बंदगी की तरफ रागिब होता है, तौफीकात मिलती है। अल्लाह का कलाम है तरह, तिलावत कुरान पाक और जिक्रुल्लाह का एहतमाम, फिर सुन्नतों पर अमल करना, फिर सोबत शेख, ये वो चीजें हैं जो मिलकर बंदे को एक साहिब निस्बत और अल्लाह वाला बनाते हैं। इसकी कोशिश की जाए कि ये काम की चीज है। बाकी तिगुना अगर हमारे पर वयू पर अल्लाह ताला अपने क्रम से पर्दा डाल दे तो कब तक हम इससे बचेंगे, इसलिए इसकी जल्द कोशिश और फिक्र की जाए कि जल्दी काम कर दें, कि इससे पहले कि हम कमजोर से कमजोर तर होते चले जाए और गुनाहों को पाल ले और फिर इसी हालत में कब्र में चल जाए तो क्या आखिरत में क्या हाल होगा। अल्लाह ताला हम पर रहम फरमाए, अल्लाह ताला हम पर फजल फरमाए और हमारे साथ सत्तारी का मामला फरमाए। चलो लाइक करो बेटा, एक मेरे शेख रहमतुल्लाह अलैह फरमाया करते थे कि ला हौला वला कुव्वत इल्ला बिल्लाह, जब बंदा जमीन पर पड़ता है तो आसमान पर अल्लाह ताला फरिश्तों से फरमाते हैं कि आबदी इनकादा व तरकुल इनादा, जब जमीन पर ला हौला वला कुव्वत इल्ला बिल्लाह पड़ता है, ला हौला कि नहीं है मेरे अंदर ताकत इताअत और फरमाबरदारी की, गुनाह से बचने की, और वला कुव्वता और मेरे अंदर कुव्वत नहीं है नेकी उन के काम करने की, इल्ला बिल्लाह लेकिन अल्लाह ताला की मदद के साथ। इसलिए पहले मशायख जो थे वो ला हौला वला कुव्वता, बाद मेरे शेख फरमाते हैं बाद मशायख थे जो अपने मुरीदीन को यही तस्बीह बताते थे, क्योंकि इसको नबी सल्लल्लाहु अलैहि वसल्लम ने कंजुम मिन कुनूज़िल जन्ना फरमाया कि जन्नत के खजानों में से खजाना है ला हौला वला कुव्वता इल्ला बिल्लाह। इसलिए जो पहले मशायख बास थे वो अपने मुरीदों को यही जिक्र बताते थे, ये बात मेरे शेख ने फरमाई। इसलिए इसको पढ़ने का एहतमाम करें, और इसका सबसे अच्छा तरीका क्या है, हर नमाज के बाद सात मरतबा पढ़ लें, मुश्किल नहीं है, आसान है, और कितना अजीमुशान वजीफा है कि सात मरतबा पढ़े, कितनी इंसान की दीनी और दुनियावी कितनी जरूरियात है, उसका एहतमाम करें। सात मरतबा ला हौला वला कुव्वता इल्ला बिल्लाह हर नमाज के बाद पढ़ लें। तो अभी हम एक तस्बीह को पढ़ेंगे, फिर अल्लाह से अपने लिए दुआ मांगेंगे हम लोग। ला हौला वला कुव्वता इल्ला बिल्लाह, ला हौला वला कुव्वता इल्ला बिल्लाह, ला हौला वला कुव्वता इल्ला बिल्लाह। لا حول ولا قوة إلا بالله. الحمد لله رب العالمين وسبحانه. اللهم صل على سيدنا، اللهم صل على سيدنا، اللهم صل على سيدنا. لا حول ولا قوة، لا حول ولا قوة، لا حول ولا قوة. يا الله تعالى ہم سب کو معاف فرما دیجئے، یا اللہ معاف فرما دیجئے، یا اللہ مدد فرما دیجئے، یا اللہ ہماری مدد فرما دیجئے، یا اللہ تعالی گناہوں کو چھوڑنے میں ہماری مدد فرما دیجئے. گناہ کرتے کرتے عادت پختہ ہوتی جا رہی ہے، قبر کی منزل قریب آ رہی ہے. یا اللہ مدد فرما دیجئے، یا اللہ مدد فرما دیجئے، ہماری گناہوں کی جڑوں کو کمزور فرما دیجئے. یا اللہ ہمارے گناہوں کی جڑوں کو کمزور فرما دیجئے، اس کو چھوڑ دینے کی، اکھاڑ دینے کی ہم سب کو توفیق عطا فرما دیجئے. یا اللہ ہم کمزور ہیں، یا اللہ ہم کمزور ہیں، یا اللہ ہمارے اندر قوت عمل نہیں ہے. یا اللہ ہم اپنی، یا اللہ اپنی طبیعت کی کمزوری اور اپنی گناہوں کی پسندیدگی کی وجہ سے آپ کی اطاعت اور فرما برداری میں کمزوری کرتے ہیں، گناہوں کو چھوڑنے میں کمزوری دکھاتے ہیں. ہمارے اس قصور کو معاف فرما دیجئے. یا اللہ ہمارے اس قصور کو معاف فرما دیجئے. یا اللہ تعالیٰ اپنے کرم کے صدقے میں اپنی حفاظت عطا فرما دیجئے، اپنی حفاظت عطا فرما دیجئے. گناہوں کی نحوست کو ختم فرما دیجئے، گناہوں کی نحوست کو ختم فرما دیجئے. توفیق عمل عطا فرما دیجئے، توفیق تقوی عطا فرما، توفیق عبادت عطا فرما، توفیق حصول علم عطا فرما، توفیق صحبت اہل اللہ عطا فرما. یا اللہ اپنے کرم کے صدقے میں ہماری مدد فرما دیجئے. یا اللہ اپنی قوت کو، اپنی فرما برداری کو ہمارے نیک عمل کے شامل حال فرما بتا فرما برداری کو یا اللہ تعالیٰ میں شامل حال فرما دیجئے. یا اللہ مدد فرما دیجئے، یا اللہ مدد فرما دیجئے. یا اللہ تعالیٰ ہم نے سرکشی اور بغاوت میں انتہا کر دی، یا اللہ گناہوں میں ہم انتہا کو پہنچ گئے. یا اللہ اپنا کرم فرما دیجئے، اپنی غیر محدود، یا اللہ تعالیٰ، اور یا اللہ تعالیٰ غیر محدود عظمتوں کے ساتھ ہماری مدد فرما دیجئے. یا اللہ اپنے کرم کے صدقے میں ہمارے گناہوں پر قلم عفو پھیر دیجئے، معاف فرما دیجئے، گناہوں کے نشانات کو مٹا دیجئے. یا اللہ اچھے اخلاق عطا فرما دیجئے. یا اللہ ہم سب کی اصلاح فرما دیجئے، ہم سب کی اصلاح فرما دیجئے. یا اللہ اصلاح فرما دیجئے، اپنی محبت عطا فرما دیجئے. یا اللہ اپنی محبت عطا فرما دیجئے، ہماری کوتاہیوں کو معاف فرما دیجئے. یا اللہ معاف فرما دیجئے، کتنا زمانہ گزر گیا، یا اللہ تعالیٰ زندگی کے کتنے ایام گزر گئے. خیر ہونا یہ چاہیے تھا کہ ہم اطاعت اور فرما برداری میں آگے بڑھتے ہیں، یا اللہ، لیکن ہم اپنی نالائقیوں کی وجہ سے आपसे दूर से दूरतर होते चले जा रहे हैं। या अल्लाह अपना करम फरमा दीजिए, अब दस्ते भुक्शा जाने बे जिम्बील माँ, दस्ते भुक्शा जाने बे जिम्बील माँ, आफरी बर दस्त बर बाजू है तो। या अल्लाह अपनी रहमत का हाथ बढ़ाइए, हम सबको खींच लीजिए, अपना जज्ब अता फरमा दीजिए, हम सबको अल्लाह वाला बना दीजिए। जुमला सिफात हमीदा अता फरमा, जुमला अखलाक हमीदा अता फरमा। या अल्लाह अपनी मदद अता फरमा, अपनी मदद भेज दीजिए। या अल्लाह अपनी मदद भेज दीजिए। या अल्लाह हमारे कामों को आसान फरमा दीजिए, अल्लाह हमारे कामों को आसान फरमा दीजिए, हमारी जरूरियात को पूरा फरमा दीजिए, हमारी जरूरियात को पूरा फरमा दीजिए, हम सबको रिस्क हलाल आफियत फरावानी और आसानी के साथ आ फरमा दीजिए। या अल्लाह अपने करम के सदक़े में, या अल्लाह हमारे मुसलमानों की हिफाजत फरमा दीजिए, या अल्लाह हमारी जान माल आबरू की हिफाजत फरमा दीजिए, हमारे घर वालों की, हमारे औलादों की हिफाजत फरमा दीजिए, दीनी दुनियावी हर जरर से अल्लाह महफूज फरमाइए। या अल्लाह हमारे उलमा की हिफाजत फरमा, हमारे दीनी खादिमों की हिफाजत फरमा, दीनी मराकज़ की हिफाजत फरमा। या अल्लाह हमारे शहरों की हिफाजत फरमा, हमारे मुल्कों की हिफाजत फरमा। या अल्लाह हमारे एक एक मुसलमान की हिफाजत फरमा, हमारे मुल्क पाकिस्तान को सलामत रखिए। या अल्लाह ईमान की सलाह, या अल्लाह ईमानी तरक्की अता फरमा, शरई तरक्की अता फरमा इस मुल्क में, इस मुल्क को, मुल्क के रहने वालों को। या अल्लाह ताला अमन और आफियत अता फरमा दीजिए, हर किस्म के शर से महफूज फरमा दीजिए, हर किस्म के शर से महफूज फरमा दीजिए। या अल्लाह ताला जो लोग बुराइयों को खत्म करने की कोशिशों में लगे हुए हैं, उनकी मदद फरमा दीजिए। या अल्लाह उनकी मदद फरमा दीजिए। और जो लोग बुराइयों को, या अल्लाह ताला, या अल्लाह बुराइयों की परवरिश कर रहे हैं, बुराइयों को बढ़ाने की कोशिशों में लगे हैं, या अल्लाह उनके हाथों को तोड़ दीजिए, उनके हाथों को तोड़ दीजिए, उनकी तदबीरों को नाकाम फरमा दीजिए, उनकी तदबीरों को नाकाम फरमा दीजिए। खैर और सलामती को आम फरमा दीजिए, खैर और सलामती को आम फरमा दीजिए, शरूर को या अल्लाह ताला खत्म फरमा दीजिए, फितनों को दफन फरमा दीजिए, अपनी हिदायत की लहरों को, अपनी हिदायत की हवाओं को या अल्लाह आम फरमा, तमाम फरमा दीजिए, तमाम फरमा दीजिए। और या अल्लाह हम सबको, हमारे कुलूब को, हर मुसलमान के दिल को या अल्लाह अपनी मोहब्बत के लिए कबूल फरमा लीजिए। या अल्लाह हमारी मदद फरमा, हर मोमिन की मदद फरमा, हम सबको रिज़्क़ अता फरमा, हर मोमिन को रिज़्क़ अता फरमा, हम सबको आफियत अता फरमा, हर मोमिन को आफियत अता फरमा, हम सबको मुआफ़ फरमा, हर मोमिन को मुआफ़ फरमा, हम सबको बख्श दीजिए, हर मोमिन को बख्श दीजिए, हम सब पर रहम फरमा, हर मोमिन पर रहम फरमा दीजिए। या अल्लाह हमारी मदद फरमा, हर मोमिन की मदद फरमा दीजिए। या अल्लाह अपना फजल फरमा दीजिए, 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 मुआफ़ फरमा दीजिए। या अल्लाह मुआफ़ फरमा दीजिए, अपना फजल फरमा दीजिए, या अल्लाह मुआफ़ फरमा दीजिए, अपने करम के सदक़े में हम सबकी इस्लाह कामिल फरमा दीजिए, अच्छे अखलाक अता फरमा, निस्बत विलायत सिद्दीकियत, निस्बत मुंतहा विलायत सिद्दीकियत अता फरमा। या अल्लाह निस्बत मुंतहा विलायत सिद्दीकियत अता फरमा, निस्बत मुंतहा विलायत सिद्दीकियत अता फरमा, अपना फजल फरमा, अपना फजल फरमा। या अल्लाह अपना फजल फरमा, अल्लाह रहम अता फरमा, अपना रहम फरमा, खास फजल और मेहरबानी का मामला फरमा दीजिए। नफ्स और शैतान की गुलामी से निकालकर 100% अपनी इताअत और फरमाबरदारी नसीब फरमा। या अल्लाह अहले शर, या अल्लाह अहले शर जिनों में से, इंसानों में से हैं, उनसे हिफाजत फरमा। या अल्लाह उनसे हिफाजत फरमा, या अल्लाह हिफाजत फरमा, जो मुसलमानों के भेस में हमको और मुसलमानों को और पाकिस्तान को, जो या अल्लाह तक जो है वो टुकड़े टुकड़े करना चाहते हैं और नुकसान पहुंचाना चाहते हैं, उनके शर से या अल्लाह महफूज फरमा, हम सबको महफूज फरमा। या एक एक मुसलमान को महफूज फरमा, हमारे मुल्क पाकिस्तान को महफूज फरमा दीजिए। अपना फजल फरमा, या अल्लाह अपना फजल फरमा, या अल्लाह अपना फजल फरमा, या अल्लाह अपना फजल फरमा। अगरचे हमने नालायकी की है, हम तो हैं अज़ाब के मुस्तहिक या अल्लाह, लेकिन आप तो रहमत का इस्तेहकाक रखते हैं, आप रहमत ही फरमाने वाले हैं, आप रहमत की शान अल्लाह आपकी सबसे बड़ी है। अपना फजल फरमा दीजिए, हम कमजोरों को मुआफ़ फरमा दीजिए, हम कमजोरों को मुआफ़ फरमा दीजिए। या अल्लाह हमने तो वो काम किया जिसके हम लायक थे, यानी नाफरमानी और नालायकी, वो काम हमने किया। या अल्लाह आप वो काम कीजिए जिसके आप लायक हैं, जो आपको जरूरत देता है। या अल्लाह اب یا اللہ اپنی رحمت کو عام فرما دیجئے، اپنی رحمت نازل فرما دیجئے یا اللہ. اگرچہ ہم نالائق ہیں، ہم نے کمزوری اپنی نالائقیوں سے یا اللہ نافرمانیوں کے کام کیے، ہم مستحق عذاب ہیں ہم یا اللہ، لیکن یا اللہ اپنا فضل فرما دیجئے. یا اللہ ہم کمزوروں کو عذاب دے کے یا اللہ آپ کو کیا ملے گا؟ یا اللہ معاف فرما دیجئے، یا اللہ معاف فرما دیجئے، یا اللہ ہمارے مانگنے کے قصور کو بھی معاف فرما دیجئے، ہمارے مانگنے کی غلطیوں کو بھی معاف فرما دیجئے. یا اللہ ہمارے دلوں میں ادب عطا فرما، ہم سب کو 100% با ادب بنا، شریعت اور سنت پر 100% عمل کرنے والا بنا. یا اللہ شریعت اور سنت پر 100% عمل کرنے والا بنا، اپنے اسلاف اپنے بزرگوں کے طرز پر زندگی گزارنے کی توفیق عطا فرما. یا اللہ اپنے کرم کے صدقے میں ہم سب کو معاف فرما دیجئے، یا اللہ معاف فرما دیجئے. یا اللہ جو حاضرین ہیں ان دعاؤں کو ان کے حق میں بھی قبول فرما، اور یا اللہ ہمارے جو دوست احباب جو موجود نہیں ہیں ان کے حق میں بھی قبول فرما، ہر ایک مسلمان کے حق میں قبول فرما. اپنی رحمت کی ہواؤں کو یا اللہ عام فرما، کہ ہر کافر کو بھی یا اللہ اس کے دل کو بھی نرم فرما، ایمان کی طرف یا اللہ تعالی راغب فرما، اور ہمارے لیے اطاعت اور فرما برداری کو آسان فرما دیجئے، گناہوں کو مشکل ترین فرما دیجئے. یا اللہ گناہوں کو موت سے زیادہ مشکل بنا دیجئے، اطاعت اور فرما برداری کو سہل اسہل کا بھی اسہل بنا دیجئے، اور یا اللہ تعالی شرف قبولیت بھی عطا فرما دیجئے. ربنا تقبل منا انك انت السميع العليم، ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما، ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمة انك انت الوهاب، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم واقية كواقية الوليد، اللهم واقية كواقية الوليد، اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من سخطك والنار، اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من سخطك والنار، اللهم إنا نسألك العفو والعافية في الدنيا والآخرة، اللهم إنا نسألك العفو والعافية في الدنيا والآخرة. اللهم ربنا تقبل منا إنك أنت السميع العليم، وصلى الله تعالى على خير خلق محمد وآله وصحبه أجمعين، برحمتك يا أرحم الراحمين. لا إله إلا الله. شكرا.